يا شفيع المذنبين أبي القاسم محمد وآله وفطرته وأهل بيته الطيبين الطاهرين المكرمين المظلومين ولعنة الله على أعدائهم أجمعين. أما بعد، فقد قال الله الحكيم في محكم كتابه الكريم، بسم الله الرحمن الرحيم: ومن يبتغ غير الإسلام دينا فلن يقبل منه. وقال: ومن آياته أن خلق لكم من أنفسكم أزواجا لتسكنوا إليها وجعل بينكم مودة ورحمة، إن في ذلك لآيات لقوم يتفكرون. کربلا کے وہ مصائب ان راتوں میں شروع ہو رہے ہیں کہ جن مصائب میں جو کربلا کے شہید ہیں ان کے رول سے زیادہ اہم رول ان کی ماؤں کا ہے. آج شہزادہ قاسم کے مصائب بیان ہوں گے، شہزادہ علی اکبر کی رات آنے والی، شہزادہ علی اصغر کی رات آنے والی، آن محمد کا بیان کل آ چکا. کربلا کی یہ ساری شہادتیں وہ کہ جس مجاہد نے اپنی جان دی اس کا تو جو اسٹیٹس یا رتبہ ہے وہ اپنی جگہ، لیکن اس سے کم قربانی اس کی ماں نے نہیں دی. اور پھر آج میری مجلس سے پہلے جو مرثیہ پڑھا جا رہا حسانیہ زہرا جناب زینب کبریٰ کے حال کا تھا، تو اب یہ تین چار جو چھوٹی چھوٹی چیزیں، چھوٹی نہیں بہت بڑی، لیکن جو میں نے دو تین جملے کہے اسے اپنے سامنے رکھیے گا، امام مظلوم کے اس جملے کو بھی اپنے ذہن میں رکھیے گا کہ جب لوگ یہ آ کے مشورہ دے رہے ہیں یا ایڈوائس دے رہے ہیں، اب سنسیئر لوگ، کہ اگر آپ کو جہاد کرنے کے لیے کربلا جانا یا کوفہ جانا یا عراق جانا تو کم سے کم لیڈیز کو تو اپنے ساتھ لے کے نہ جائیے. اور میرے مولا کا بار بار یہ جواب کہ جو میرا جہاد ہے اس کی سکسیس یا کامیابی ڈیپینڈ کرتی ہے انہی لیڈیز کے اوپر، کہ اگر اسلام کو کربلا نے بچایا اور اسلام کو حسین نے بچایا، تو یہ جب کربلا کی خواتین ہیں انہوں نے حسین کو اور کربلا کے مقصد کو بچایا. اور یہی ایک سوال کا جواب بھی ہے. اور جو میرا ٹاپک جہاں تک پہنچا وہاں پہ بس یہ ایک بہت ہی امپورٹنٹ ٹرم بھی آ رہا. سوال کا جواب یہ ہے کہ مولانا کل رات شب جمعہ آپ نے ایک دو تین چار پانچ چھ حدیثیں سنا دی کہ اسلام ایسا ہوگا، اسلام ویسا ہوگا، آخری زمانے میں اسلام کے ساتھ یہ ٹریجڈی ہوگی، اس طرح سے مومنین صبح کو مسلمان ہوں گے تو شام کو اسلام جا چکا. لیکن یہ ساری چیزیں جو بتائی گئی اس کا کوئی سلوشن بھی ہے کہ نہیں؟ اور خالی کل شب جمعہ کی یہ احادیث نہیں، پہلی مجلس سے لے کے آج تک جو بھی آپ کے سامنے پیش کیا گیا کہ ایک مومن کو کیسا ہونا چاہیے، ایک مسلمان کو کیسا ہونا چاہیے، تو آخر اس کا کوئی اسلام نے طریقہ بھی بتایا؟ اور میرا جواب یہی تھا کہ کیسے ممکن ہے کہ پرابلم بتایا جائے اور اس کا سلوشن نہ بتایا جائے، ایک چیز کی ہم سے ڈیمانڈ کی جائے اور پھر ہمیں اس کا پروسیجر نہ بتایا جائے. یہ ساری چیزیں اسلام نے بتائی اور آج کی مجلس سے لے کر شب عاشور تک. اب ہمارے ٹاپک کا دوسرا حصہ شروع ہو رہا. ابھی تک تو پرابلم تھے، ابھی تک تو اسلام کی ہم سے ڈیمانڈ تھی کہ ایک مومن کو کیسا ہونا چاہیے، کہ ان شارٹ کہ اگر اس سے یہ کہا جائے کہ اس وقت تمہیں اپنے جسم پر موجود اپنا ڈریس یا کلوتھنگ بھی اتار دینا، تو اس کے لیے بھی وہ پریپئر ہو. مگر ایسی اسکرپٹ، ایسا جذبہ اور ایسا اسلام کہ کیسے ہوگا؟ اور وہ جو یہ کہا گیا کہ اپنے ایمان کو پریزرو کرو، اس کا سولوشن کیا؟ दो बहुत ही इम्पोर्टेंट बातें इसमें इस्लाम ने बताई, उनमें से एक बात आ जाएगी और इसी के कनेक्शन में दूसरी बात कल आएगी। और इससे पहले कि मैं ये दोनों बातें आपके सामने बयान करना शुरू करूं, दो छोटी छोटी बातें। पहली बात कि इस्लाम जब हमसे ये कहता है कि दज्जाल ना बनो, यानी वन साइडेड होके कभी भी किसी मसले पे ना सोचो, हमेशा बैलेंस जिंदगी गुजारो, तो जो सोल्यूशन भी बताता है इस्लाम, उसमें दो बातें कहता है। एक ये कि दुआ करो, और दूसरा ये कि दुआ के साथ जितने भी तुम्हारे पास ह्यूमन रिसोर्सेज हैं उनको इस्तेमाल करो। बीमार हो गए, खाली ये समझते हो कि डॉक्टर की दवा से सेहत मिलेगी, वो भी गलत है। और अगर खाली ये समझते हो कि अम्मा युजीब, शफाए मरीज के लिए फातिहा, दुआए मशलूल, जोशने कबीर, इससे काम चलेगा, ये भी गलत। उधर दवा भी लेना है और इधर दुआ भी करना। तो ये जो आखिरी जमाने का प्रॉब्लम, इसके लिए इस्लाम ने दुआ भी बताई, और ये दुआ इतनी फेमस और मशहूर है कि मुझे इसका तो इंट्रोडक्शन कराने की जरूरत नहीं। या अल्लाह हो या रहमान हो या रहीम या मुकल्लिब अल-कुलूब सब्बित कल्बी अला दीने, जो खास मौला ने यही कहकर अपने मानने वालों को टीच की कि आखिरी जमाने में जब ईमान को बचाना मुश्किल है, इस दुआ को सुबह शाम रिपीट करते रहना। लेकिन ओनली दुआ इज नॉट सफिशिएंट। लेकिन बहरहाल ये दुआ है जो ईमान बचाने के लिए, और स्पेशली आखिरी जमाने। एक बात तो ये जहन में रखी, और एक दूसरी बात और सुन लीजिए। ये पैगंबर की एक बड़ी फेमस हदीस है और बहुत ही इम्पोर्टेंट भी है। हजरत इमाम खुमैनी ने जब अपनी एक किताब लिखी, 40 अहादीस, ये असल में शिया तारीख के तकरीबन तमाम बड़े उलमा का एक तरीका रहा है कि वो 40 हदीसों का सिलेक्शन करके उस टॉपिक पे किताब लिखते हैं। उसकी भी एक लॉजिक है, उसकी भी एक रीजन है, लेकिन वो आज का टॉपिक नहीं। तो 40 हदीसों का सिलेक्शन किया इमाम खुमैनी ने, मोर देन 70,000 अहादीस हमारे पास है, उसमें से 40 अहादीस को चूज कर। लेकिन जब इमाम खुमैनी जैसा अजीम मर्जी, अब वो जो 40 हदीसें, उनमें भी सबसे पहली हदीस, फर्स्ट हदीस जिसे इमाम खुमैनी ने अपनी इस किताब में लिखा, जहां से अपनी किताब स्टार्ट की, बहुत ही मशहूर हदीस है। इसमें एक ऐसी टर्म इस्तेमाल हुई जो आजकल बहुत ही ज्यादा बदनाम हो गई, मुसलमानों ने इस पे जुल्म किया, जिहाद, गर्दनें उड़ा देना, जान ले लेना, बम के धमाके करना, ये नहीं है जिहाद। जिहाद जैसी पाकीज़ा इबादत को आज जितना बदनाम कर दिया गया। लेकिन ये हदीस एक और कॉन्टेक्स्ट में, अल्लाह के रसूल ने एक लश्कर को भेजा, बहुत मशहूर हदीस है, खास रीजन से इतनी मशहूर हदीस को रिपीट कर रहा हूं। और जब ये लश्कर जिहाद करके आया तो जरा सा वो रिलैक्स मूड में थे कि हम गए, एक महीना, दो महीने, चार वीक, छह वीक, आठ वीक दुश्मन का मुकाबला करते रहे। जिहाद के मैदान में मिठाई नहीं बटती है, लड्डू नहीं तकसीम किए जाते हैं, चॉकलेट नहीं दी जाती है, 24 घंटे अलर्ट होके बैठना पड़ता। कभी तीर चलते हैं, कभी तलवारें, कभी नैजे, कभी जख्म, कभी खून बहता है, कभी गर्दन कटती। न दिन के वक्त इंसान आराम कर सकता है, न रात को इंसान नींद ले सकता। मुजाहिद 24 घंटे अलर्ट होकर बैठता है। अब ये वापिस आ, एक तो खाली अपने घर वालों से ही कितने दिन दूर रहना, और फिर घर का माहौल, घर का आराम। लेकिन जैसे ही जरा से ये रिलैक्स मूड में मदीने में एंटर हुए, رسول اللہ نے کہا کہ تم لوگ جہاد اصغر کر کے آ رہے، بیس روپیہ اور جہاد اکبر، اب تیار ہو جاؤ بڑے جہاد کے لیے، چھوٹا جہاد کیا ہے بڑا جہاد. گھبرا کے کہا یا رسول اللہ یہ بڑا جہاد کیا؟ پیغمبر ارشاد فرماتے ہیں کہ اپنے دشمن سے کھلے میدان میں تیر و تلوار کا مقابلہ کرتے ہوئے جنگ کرنا چھوٹا جہاد، اور اپنے گھر کے اندر اپنے نفس سے اپنے اندر جو انر شیطان ہے اس سے جنگ کرنا یہ بڑا جہاد ہے. یہ جہاد اکبر ہے جس کے لیے تمہیں 24 گھنٹے پریپیئر رہنا، جہاد اکبر. اب یہ ذہن میں رکھیے گا، پھر ٹاپک سمجھ میں آئے گا. دو باتیں ہوں گی. آخری زمانے میں اپنے ایمان کو بچانے کے لیے ایک دعا بھی بتائی گئی، اور پھر ہمیں یہ بتایا گیا کہ ایک مومن 24 گھنٹے 7 ڈیز اے ویک جہاد کرتا رہتا ہے، لیکن دوسروں سے نہیں اپنے آپ سے لڑنا ہوگا. اور اس میں ایک چھوٹی سی بات اور کہہ دوں جو آج کا ٹاپک نہیں، جو سب سے زیادہ جہاد اکبر میں مومن کی ہیلپ کرنے والی چیز یعنی اپنے سے لڑنا، وہ ہے نماز. اسی لیے جہاں پہ صلات پڑھی جاتی ہے اس جگہ کا نام ہے اسلام میں محراب، اور محراب کا لفظ گہرائی ہوا ہے حرب سے، عربی میں حرب کہتے ہی جنگ کو، محراب وہ جگہ جہاں پہ ہم جنگ کر رہے ہیں. کس سے؟ ایک دوسرے سے، مومنین سے. آج دنیا کی ہر شیعہ مسجد کے اندر رسیوں میں لڑائی، آفس بیریئر میں لڑائی ہے، مومنین میں لڑائی ہے، نماز پڑھانے والے کی نمازیوں سے، نمازیوں کی نماز پڑھانے والے سے. لیکن اصل میں اللہ نے محراب جہاں نماز پڑھی جاتی وہ شیطان سے جنگ کرنے کے لیے رکھا ہے، انر شیطان. نماز بہترین طول ہے مومن کے پاس شیطان سے جنگ کرنے کے لیے، لیکن یہ آج کا ٹاپک نہیں. آج جہاد اکبر، بڑا جہاد. اور بس اب ویٹ کریں، اس جملے کا کنیکشن ہمارے ٹاپک سے آگے چل کے ملے گا. اسلام سب سے زیادہ 2 پرسنالٹیز پہ ریلائی کرتا ہے، میں بات کر رہا ہوں غیر معصومین کی. 2 پرسنالٹیز اپنے پروٹیکشن کے لیے، اسلام کو کسی پروٹیکشن کی ضرورت نہیں ہے، لیکن ہمارا اور آپ کا جو پرسنل ایمان اور اسلام، 2 پر. نمبر 1 عورت. یہ یاد رکھیے گا کہ اکارڈنگ ٹو اسلام ریلیجن کو جو سروس عورت دے سکتی ہے وہ مرد نہیں دے سکتا. کربلا کا جہاد انکمپلیٹ ہے اگر حسین کا ساتھ دینے کے لیے یہ لیڈیز نہ ہو. سب سے پہلے جس نے اسلام کو قبول کیا وہ ایک عورت ہے، سب سے پہلے جس نے اسلام کے لیے اپنی جان دی وہ ایک عورت ہے، اور سب سے پہلے جس نے شیطان کو پہچانا اور شیطان کو بھگایا وہ بھی ایک عورت ہے. اگر کہ حج کا ٹاپک کمپلیٹ ہو گیا، لیکن ایک آدھ ایگزامپل آ ہی رہی. آپ حاجیوں سے پوچھئے کہ آج حج کا موسٹ ڈیفیکلٹ عمل بن گیا ہے وہ جو شیطانوں کو ہم کنکر مارتے ہیں، 3 شیطان. اب اس کی ایک ہسٹری، اور وہ یہ ہے کہ جب ابراہیم اپنے بیٹے کو لے جا رہے ہیں ذبح کرنے کے لیے، تو شیطان کے لیے یہ سب سے زیادہ کرشول ٹائم پیریڈ تھا اس کو یہ قربانی روکنا. اس نے دیکھا کہ یہ جو واقعہ ہو رہا ہے، یہ جو جہاد ہو رہا ہے، جہاد اس میں 3 مین کیریکٹر، ابراہیم، اسماعیل اور ہاجرہ. اس نے اپنے مائنڈ، اپنے دماغ سے، اپنے مغز سے ایک نتیجہ نکالا کہ ان تینوں میں سب سے ویک کون ہے. اس نے کہا سب سے ویک ہاجرہ ڈیو ٹو 2 ریزن. نمبر 1 عورت ہے، اور عورت کو ہمیشہ سے مردوں نے ویک سمجھا. شیطان بھی شاید مرد ہی ہے، اس نے بھی کہا کہ سب سے ویک ان تینوں میں ہاجرہ. ایک تو اس لیے کہ عورت، دوسرا اس لیے کہ ماں ہیں، ماں اپنی اولاد کے لیے ہر چیز سے کمپرومائز کر لیتی، اور تیسرا اس لیے کہ ان تینوں میں حاجرہ از دا اونلی پرسنالٹی جو غیر معصوم ہے. تو کہا سب سے پہلے حاجرہ پہ اٹیک کرنا. گیا حاجرہ کو جا کے مس گائڈ کیا، کیسے اٹیک کیا حاجرہ پر؟ آپ نے یہ مجلسوں میں اتنی بار سنا کہ میں ڈیٹیل میں نہیں جا رہا، لیکن پھر بھی یہ ریمائنڈ اس لیے کرا رہا ہوں کہ یہ میرے ٹاپک کا بڑا امپورٹنٹ پوائنٹ بننے والا. حاجرہ کو جا کے اسے ابراہیم اور اسماعیل کے قربانی کے واقعے کو روکنا، یہ تو حدیثوں میں بھی آپ نے سنا ہے کہ ہم ایک چھوٹی سی نیکی کرتے، سب سے زیادہ پرابلم شیطان کو ہوتا، وہ چاہتا ہے کسی طرح سے ہمیں نیکی سے روکا جائے. ہم نماز پڑھنے جاتے ہیں شیطان، صدقہ دینے جاتے ہیں شیطان، خمس دینے جاتے ہیں شیطان. بلکہ رسول اللہ کی ایک ایسی حدیث ہے جسے میں نے مجلس میں جب پڑھا تو اس کا ٹائٹل رکھا شیطان کا انٹرویو، جس میں رسول نے شیطان سے بہت سارے کوئسچنز کی، اور اس میں شیطان نے بتایا کہ جب مومن نماز پڑھتا ہے تو میرے لیے کیا پرابلم پیدا ہوتا، اور دیتا ہے تو میرے لیے کتنا بڑا پرابلم پیدا ہوتا. تو یہ تو روٹین عبادت ہے. اس ابراہیم کو اس کائنات کی سب سے بڑی عبادت کرنے جا رہے ہیں، خدا کے نام پر اپنا بیٹا قربان کر رہے ہیں. روکنا لیکن ویکس اس نے حاجرہ کو سمجھا، گیا لیکن کس طرح گیا؟ دوست بن کر گیا. لیکن آپ کا جو دشمن آ جائے اس سے آپ اپنے آپ کو بچا سکتے ہیں، دوست سے بچانا بڑا مشکل. دعائے کمیل میں دونوں میسج ہمیں دیے گئے، اللہم ومن ارادنی بسوئن فاردہ ومن کادنی فکیدہ. ارادنی بسوئن، جو ظلم کر رہا ہے اس سے بھی بچا، اور جو مکرو فریب و قید اور چیٹنگ کر رہا ہے اس سے بھی بچا. اور میں اس کو شارٹ کر دیتا ہوں، دعائے کمیل میں وہ جو آتا ہے ومن ارادنی بسوئن، آخری زمانے میں اس کا نام ہے صوفیانی. ومن کادنی فکیدہ، آخری زمانے میں اس کا نام ہے دجال. لیکن ابھی اوور آل بات ہو رہی ہے، آخری زمانہ نہیں. دوست بن کے گیا، ہمدرد بن کے گیا، اسماعیل کی محبت میں گیا، حاجرہ کے سامنے بوڑھا آدمی بن کے گیا. کہا بیٹی تمہیں پتا ہے تمہارے بیٹا اس وقت کتنے بڑے خطرے میں ہے، جا کے اس کی جان بچاؤ، میں تو تمہاری ہیلپ کرنے آ رہا ہوں، میں تو تمہیں اچھی ایڈوائس دے رہا ہوں. اور یہ بھی ہسٹری پر لکھا ہے کہ شیطان کو پہلا سنکر نہ ابراہیم کے ہاتھ سے پڑا نہ اسماعیل کے ہاتھ سے پڑا، سب سے پہلے جس نے شیطان کو پہچانا اور سب سے پہلے جس نے شیطان کو سنکر مار کے بھگایا وہ ایک عورت تھی. اچھا اب یہ جناب حاجرہ کا واقعہ آج بھی ریپیٹ کیا جاتا. آج جب ہم مینا کے میدان میں جاتے نہ ہمارے کسی بیٹے کی زندگی خطرے میں ہوتی، نہ کوئی شیطان وہاں پہ کھڑا ہو کر ہمیں بہتا رہا، ہم اس کو کنکر مارتے ہیں. یہ سمبولک لینگویج ہے جو بتا رہی ہے کہ آج بھی شیطان سے ڈرتے رہنا وہ اسی طریقے سے تمہیں مس گائڈ کرے گا جیسے ابراہیم کے زمانے میں مس گائڈ کیا ہے. اور کیا مطلب اس کو؟ کہ سب سے پہلا اٹیک وہ ہماری عورت پر کرے گا، اور یہ ہماری عورت کی سب سے بڑی ڈیوٹی ہے کہ وہ یہ پہچان لے کہ اگر کوئی اس کا دوست بن کے آ رہا، کوئی اس کا ہمدرد بن کے آ رہا، کوئی بڑا سنسیئر بن کے آ رہا، تو پہچان لے کہ وہ جو بات کہہ رہا ہے کہیں ایسا تو نہیں کہ اس کے پیچھے ہمیں گمراہ کرنا ہو. میں ایگزامپل دیتا ہوں، جیسے 4000 سال پہلے شیطان نے ابراہیم کو روکنے کے لیے اٹیک حاجرہ پہ کیا، ابراہیم کو روکنا تھا، شیطان کا مشن تھا ابراہیم کو روکنا. ڈائریکٹ ابراہیم کے پاس نہیں گیا، حاجرہ کے پاس آیا. لیکن ہمارا سلام ہو حبشہ کی رہنے والی اس کنیز کو کہ جس نے اس طرح سے شیطان کو پہچانا، اگر کہ شیطان ساری باتیں ان کے فیور میں کر رہا لیکن فوراً انہوں نے جج کر لیا کہ یہ میرے فیور کی بات میرے لیے نہیں ہے، اللہ کے آرڈر کو ختم کرنے کے لیے. بالکل یہی ہسٹری آج ریپیٹ ہو رہی ہے، اور قیامت تک جب تک حج آئے یہی ہسٹری ریپیٹ ہوگی. آج آپ دیکھیے جتنے اینٹی اسلام ایلیمنٹ سب ہماری عورتوں کے ہمدرد بن گئے، سب ان کے سنسیئر بن گئے، سب ان کو آ کے ایسی گائیڈنس دیتے ہیں कि तुम औरत ओनली औरत होने के बिना पर इस्लाम कितना तुम पे जुल्म कर रहा। देखो तुम और तुम्हारा भाई दोनों एक ही बाप और माँ की औलाद है, वो डबल शेयर लेके जा रहा है, तुम्हें सिंगल शेयर मिल रहा है। और रीजन क्या है? रीजन सिर्फ और सिर्फ सेक्स और जेंडर। वरना हमारा और आपका ये प्रैक्टिकल ऑब्जर्वेशन भी है, बेटियां पेरेंट्स की ज्यादा खिदमत करती हैं, हत्ता शादी के बाद भी। जब उनकी एक ड्यूटी ससुराल है, फिर भी वो पेरेंट्स के लिए ज्यादा मेहरबान होती। और बेटा वो तो शादी करके ही भूल जाता कि किसी बाप और माँ ने उसे पैदा किया है, जब वो किसी दरख्त पे उगा है या ऑटोमेटिक आसमान से उतरा। कौन बाप कौन माँ। बेटियां ज्यादा हमदर्दी रखती, बेटियां ज्यादा सर्विस देती हैं वालिदैन को। लेकिन शैतान क्या ये प्रोपेगेंडा, ये ब्रेन वॉशिंग आज नहीं हो रही? हमारी बच्चियां, हमारी बहनें, हमारी कम्युनिटी की औरतें, दुनिया भर का ये प्रॉब्लम है कि आज जितने भी एंटी इस्लाम उस पर आके पहले अटैक हमारी औरत से कर रहे हैं। दुश्मन बन के नहीं आते, दोस्त बन के आते। बड़ी चिकनी चपड़ी बटरिंग वाली बातें करते, कहते हैं कि इस्लाम अव्वल तो ये आज के 21st सेंचुरी का रिलीजन है ही नहीं, और अगर ये रिलीजन है भी तो मर्दों को सूट करता औरतों को सूट नहीं करता। आज 21st सेंचुरी में ओनली ऑन द बेसिस ऑफ जेंडर तुम्हें अपने बाप से, तुम्हें अपनी माँ से सरके और विरासत में आधा हिस्सा दिलवाया जा रहा। तुम्हारा भाई जो नामाकूल है, जो जालिम है, जो वालिदैन को कभी कोई अटेंशन नहीं देता सिर्फ इसलिए कि मर्द है, डबल हिस्सा लेके जाता। कभी ये कहा जाता कि देखो औरत और मर्द दोनों इंसान है, एक मर्द को 4 शादी की इजाजत है, औरत को क्यों नहीं? 4 शादी का मसला है। आज तक आपने किसी की 4 बीवियां, और अगर देखी है तो क्या वो जिंदा भी रहा है कि जिंदा नहीं रहा? 4 की जरूरत तो खाली मैयत उठाते वक्त पड़ती। लेकिन किस अंदाज से इस्लाम को बदनाम किया जा रहा कि जैसे हर मुसलमान की 4 बीवियां। लेकिन हमारी औरतों एक ऐसे मसले पर जो प्रैक्टिकली 1% घरों में भी नहीं, 2 शादी, 4 तो छोड़ी है। लेकिन क्या कहा जाता? डाइवोर्स का मसला, डाइवोर्स का मसला कि देखो शादी हुई है, बराबर से तुम और तुम्हारा शोहर कॉन्ट्रैक्ट पे साइन किया है, उसे डाइवोर्स का राइट है, तुम्हें कोई राइट नहीं। कभी वो वाला मसला जो खाली आजकल बुक में है, इस्लामी हुकूमत ही नहीं है इस पूरे रीजन में, मैं ईरान की बात नहीं करता हूं, इस रीजन में कहा देखो एक मर्द वो विटनेस बनेगा, औरतें 2 होनी चाहिए। गर्व ये कि चुन चुन के शरीयत के 3,000 मसलों में से 5 या 6 मसले उठाते हैं, 1% से भी कम, और हमारी औरतों को आके इस तरह से मिसगाइड करते हैं। जबकि इस्लाम ये कहता कि याद रखो सबसे ज्यादा इम्पोर्टेंट जिम्मेदारी रिगार्डिंग इस्लाम औरत पर आती है। ये औरत मर्द के लिए क्या कहा गया? तुम्हें अपने घर वालों के मेंटेनेंस के लिए सारा दिन मेहनत करना, और औरत से कहा गया कि तुम्हें इस्लाम की मेंटेनेंस का ख्याल करना, ये तुम्हारी बेसिक जिम्मेदारी है, खास तौर पर इसलिए कि तुम मां बनने वाली, जो नई नस्ल होगी, जो नया मुसलमान होगा, जो बेबी दुनिया में आएगा उसको ट्रेन तुम्हें करना। अगर तुम खुद ही इस्लाम से सेटिस्फाई ना हो, मैं एहतियात के साथ कुछ चीजें ओपनली कहने की नहीं होती, जितने एंटी इस्लाम एलिमेंट आज सारे हमारी औरतों के हमदर्द बन के आ रहे, आज हरेक को ये फिक्र है कि मुसलमान औरत को फ्रीडम देना, आज हरेक को ये फिक्र है कि मुसलमान औरत को राइट नहीं दिया जाता। सुना के जहां पर भी फ्रीडम के नाम से पहुंचते हैं, पहला ऐलान ये होता है कि औरत को हिजाब से आजाद किया जाता, पहला काम ये होता है वहां पे ब्यूटी पार्लर कायम किए जाते हैं, पहला काम ये होता है कि औरत और मर्द की मिक्स गैदरिंग जो है वो अरेंज की जाती है। सब हमारी आंखों के सामने हो रहा। हमारी औरत को एक मरतबा पलट के पूछना चाहिए कि तुम इतने हमारे हमदर्द और सिंसियर किस दिन से बन गए? उसे पत्थर उठाकर जस्ट लाइक हाजिरा आज के शैतान को अपने आप से भगाना। लेकिन हो क्या रहा? हमारी अपनी कम्युनिटी की औरतें ये इतना ज्यादा डाइवोर्स रेट कैसे बढ़ गया? और जहां डाइवोर्स है भी नहीं वहां भी घर के अंदर, यही तो वो लोग थे जो सिर्फ 25 साल पहले इस अफ्रीका में कितने आराम से जिंदगी गुजारते। और एक अजीब बात याद रखिए, ऐसे ऐसे स्लोगन औरत को दिए जाते कि जी तुम कोई दासी नहीं हो कि घर के काम करो, तुम कोई सेक्स मशीन नहीं हो कि जब शौहर ने डिमांड किया तुमने अपने आप को पेश कर दिया, तुम खाली बच्चा पैदा करने की फैक्ट्री नहीं हो, तुम्हारी अपनी एक पर्सनैलिटी। और हमारी औरतें बगैर गौर किए हुए इस सारे प्रोपेगेंडे के अंदर फंसती चली जा रही। स्पेशली इसमें खास मसला आता, देखिए किसी भी मेडिसिन को उठा के देख लीजिएगा, चाहे बहुत ही आम किस्म की रूटीन सी हो, उसमें लिखा होता है कि ड्यूरिंग प्रेगनेंसी विदाउट डॉक्टर कंसल्ट आप इसे इस्तेमाल नहीं कर सकते। इसलिए कि प्रेगनेंसी का मतलब ये कि इस औरत पर अब खाली अपनी जिम्मेदारी नहीं है बल्कि इसके पेट में जो बच्चा है उसकी ड्यूटी भी इसी पर। और माँ दवा माँ खाएगी, उसके इफेक्ट उसकी औलाद से पहुंचेगी। यही वो चीज है जिसे शरीयत 1400 साल पहले से बता रही कि तुम्हारी ज्यादा ड्यूटी है, इसलिए कि जो नया मुसलमान है वो तुम्हारे शिकम और पेट में जब आएगा, मर्द गुनाह करेगा तो उसका गुनाह 90% उसी को इफेक्ट पहुंचाएगा, औरत गुनाह करेगी तो उसका गुनाह उसको भी इफेक्ट पहुंचाएगा और आने वाली जनरेशन को भी। अल्लामा मजलिसी का एक बहुत मशहूर वाकया, अल्लामा मजलिसी तारीख शिया का एक बहुत बड़ा नाम। आज कल अल्लामा मजलिसी के खिलाफ भी हमारे यहाँ एक मूवमेंट शुरू हो चुका है, एंटी मर्जे और एंटी उलमा जो एक एटमोसफियर क्रिएट किया जा रहा, उसके अंदर किसी को भी माफ नहीं किया जा रहा। जो हमारे करंट मराजे उनके खिलाफ अलग टाइप का प्रोपेगेंडा हो रहा, और जो हमारे वो सिंसियर उलमा हैं जिन्होंने जालिमों के इन तमाम जुल्म के दरमियान से शियत को और अहले बैत के मैसेज को कुर्बानियां दे के हम तक पहुंचाया, उनको अलग अंदाज से। अल्लामा मजलिसी की एक किताब है बिहारुल अनवार, हदीस का इतना बड़ा कलेक्शन तो मुसलमानों के किसी फिरके के पास इस जैसी किताब नहीं, लेकिन उसमें कुछ वीक हदीस भी। बस उसी का नाम ले लेकर एक बड़ा प्रॉब्लम आजकल के सो कॉल्ड रिसर्च स्कॉलर आ गए, दो किताबें तीन किताबें पढ़ ली, वो भी ओरिजिनल टेक्स्ट नहीं अंग्रेजी का ट्रांसलेशन, और कभी आयतुल्लाह सिस्तानी पर एतराज, कभी इमाम खुमैनी पर एतराज, कभी अल्लामा मजलिसी पर एतराज, और ये चीज ज्यादा डिटेल के साथ बाद में आएगी। लेकिन अल्लामा मजलिसी की ये किताब बिहारुल अनवार ये शिया के लिए अल्लाह की तरफ से एक ब्लेसिंग है, एक गिफ्ट है, और आज इसी का नाम लेकर अल्लामा मजलिसी को बदनाम किया जा रहा है। अल्लामा मजलिसी ने कब कहा था कि मैंने इस किताब में खाली ऑथेंटिक हदीस लिखी? उन्होंने तो कहा था कि टेम्परेरी मुझे एक ऐसा टाइम पीरियड मिल गया है जब कोई जालिम मेरे करीब नहीं है, तो जो अहले बैत की हदीस डिस्ट्रॉय की जा रही है, जहां जहां मुझे अहले बैत का नाम मिल रहा है मैं सबको जमा कर रहा हूं। ये बाद वालों की ड्यूटी है कि इसमें देखें सही क्या है गलत क्या। जब किसी के घर में आग लगती है तो वो अपने घर से जो सामान निकालता है हर चीज की वैल्यू पहले चेक नहीं करता, एक आइटम उठाया अब वो आधे घंटे बैठ के देख रहा है कि इसको मैं बचाऊं कि न बचाऊं, इतनी देर में सारा घर जल जाएगा। जो हाथ में आया उठा के एक तरफ रखो, ये बाद में डिसाइड करेंगे कि इसमें वैल्यू वाला कौन सा था और बगैर वैल्यू वाला कौन सा था। अल्लामा मजलिसी के साथ यानी इतना अजीम हमारा आलिम, और आजकल के रिसर्च स्कॉलर को कि मैं क्या करूं, मैं भी दो काम रखता हूं। मैंने खुद वो स्पीच सुनी जिसमें यह कहा गया कि शरीयत पे सबसे बड़ा जुल्म अल्लामा मजलिसी ने किया, ये मोमिन कह रहा। पहले जो दुश्मनान अहले बैत थे वो ये जुमला लिखते थे कि हमारा सबसे बड़ा दुश्मन मजलिसी है। शाह अब्दुल अजीज मुहद्दिस देहलवी जिन्होंने शरीयत के अगेंस्ट एक किताब लिखी है तो फैसला शरिया, जिसके बारे में दुश्मन अहले बैत क्लेम करते हैं कि इस किताब का आज तक जवाब नहीं हो सका, झूठ बोलते हैं, लेकिन वो लिखते हैं कि सबसे बड़ा हमारा दुश्मन मजलिसी है, हमने आयुर्वेद की सारी हदीसें जाये कर दी थी, इन्होंने बिहारुल अनवार लिख के वो सारी हदीसें बचा ली। और आज अपना मोमिन मिंबर से कह रहा कि अल्लामा मजलिसी की वजह से शियत में जईफ हदीसें आ गई। ये तो देखो कितनी सही हदीसें इनकी वजह से बची। एक साहब का बेटा समंदर में गिर गया और उसे स्विमिंग नहीं आती, वो मर रहा, वो डूब के मर रहा कि एक आदमी ने ये मंजर देखा। एक मरतबा उसकी जान बचाने के लिए उसने छलांग लगाई और डूबते हुए बच्चे को निकाल के बाहर आ गया। सबने कहा शाबाश, हम सब लोग खामोश खड़े देख रहे थे, इसने आपको खतरे में डाला, रिस्क लिया और बच्चे को बचाया। खैर थोड़ी देर के बाद बच्चे के बाप आ गए, कहने लगे कि आप ही वो साहब है जिन्होंने मेरे बच्चे को डूबने से बचाया। ये आदमी कहने लगा कि आप मुझे शर्मिंदा ना करें, वो मेरी एक ह्यूमन ड्यूटी थी, एक बच्चा मर रहा था, मैं इसकी जान बचाने के लिए समुंदर में गया, क्यों बार बार आप इसको रिपीट कर रहे हैं। बाप कहने लगा बाप कैसे रिपीट ना करूं, जब से आप बच्चे को निकाल के आए उसकी टोपी नहीं मिल रही। अरे भाई बच्चे की जान बचाई है, ये देखो दीदी वो कैसा आपने मेरे बच्चे को बचाया, उसकी टोपी खो दी। अल्लामा मजलिसी शियत की सारी हदीसों को बचाया, ये मोमिन को नहीं बचा, ये कुछ जईफ हदीसें क्यों आ गई। लेकिन ये तो मेरे दिल में जलन थी, आज मेरा दिल रो रहा था इसलिए कि आज ही मैंने अल्लामा मजलिसी के अगेंस्ट एक शिया को कॉल किया। लेकिन वापिस आ गई अल्लामा मजलिसी, बहुत बड़ा नाम। अहले बैत का दुश्मन जब ये कह दे कि हमारा सबसे बड़ा एनिमी अल्लामा मजलिसी, तो समझ लीजिए कि उसका ये कहना अल्लामा मजलिसी का कितना हाई स्टेटस इसके अंदर आ गया। जब उनकी शादी हुई मोहल्ले में अखलाक उस्ताद मजाहिरी ये वाकई अपनी किताब में लिखते हैं, तो उन्होंने अपनी वाइफ से कहा कि देखो बच्चा पैगंबर की हदीस असईद मन सादा फी बतने उम्मे ही वो शकी और मन शका फी बतने उम्मे, जो अच्छा और नेक मोमिन है वो माँ के पेट से अच्छा बनता, और जो जालिम और गुनाहगार है तो माँ के पेट से फाउंडेशन पड़ जाती है। हम और आप, हम और तुम अपनी वाइफ से कह रहे हैं पहले दिन से ही पूरा केयर करेंगे कि कोई हराम और गुनाह हमसे ना होने पाए, ताकि हमारी औलाद पर इसका इफेक्ट ना हो। अब अल्लामा मजलिसी तो इतने बड़े आलिम, लेकिन उनकी वाइफ भी उलमा के खानदान से ताल्लुक रखती है। ये वो जमाना था कि जब शिया औरतें तक मुश्तहिदा हुआ करती थी, मर्जियत की मंजिल पे पहुंचती थी। ये दूसरी बात है कि औरत मर्दों के लिए ना इमाम बन सकती है ना मर्जी। खैर तो अल्लामा मजलिसी और उनकी वाइफ, बच्चा पैदा भी हो गया, बड़ा अच्छा ठीक था, लेकिन अभी 4 या 5 साल की एज है। एज एक आदमी रोता हुआ अल्लामा मजलिसी के पास आया और कहा कि आज आपका बेटा खेल खेल में वो पानी की मश्क, वैसे तो सकाए करबला का जिक्र आप कल सुनेंगे, लेकिन अरे तो मालूम है कि पहले जमाने में वाटर सप्लाई का एक ही तरीका था, भिष्टी या सप्पा होते थे जो मश्क में पानी भर के घरों में लाते, और उसकी सारी लाइफ आखिरी जिंदगी का दारोमदार इसी पर होता। वो रोता भाया और कहा कि आपके बच्चे ने आज खेल खेल में मेरी मश्क को फाड़ दिया, अब मैं कुछ काम करने के काबिल नहीं रहा। अल्लामा मजलिसी ने उसको तो पेमेंट किया और फिर घर आए, और घर आने के बाद अपनी वाइफ से कहा कि मैं ये सोच रहा हूं कि मेरे बेटे ने ऐसा गुनाह किया कि जिससे एक मोमिन का हकलाय हो गया, वाहे या कहीं मुझसे गलती हुई है या कहीं तुमसे गलती हुई, मैंने तो अपनी बात पे बहुत गौर किया, समझ में नहीं आया, तुम बताओ कभी ऐसा तो नहीं हुआ कि ड्यूरिंग प्रेगनेंसी तुमने किसी मोमिन को कोई नुकसान पहुंचाया और जिसका इफेक्ट बेटे पर आया। बहुत सोचा वाइफ, फिर कब इतनी सी बात ही याद आ रही है। एक दिन समर था, बड़ी शदीद गर्मी थी और मैं अपनी माँ के घर जा रही थी, कुछ कपड़े वगैरह सीना थे, मेरे हाथ में निडल थी। जब प्यास बहुत ज्यादा लगी, मेरा गला बहुत ज्यादा सूख गया, तो मैं एक अनार के दरख्त के करीब से गुजर रही थी। मैंने वो निडल आगे बढ़ाकर एक अनार में एंटर की, उसे निकाला और जरा सा उसके ऊपर जो जूस, एक निडल आप दाखिल करें किसी फ्रूट में,
کتنا چوس ہوگا؟ ایک ایک دو ڈراپ اسے چوس لیا. اور تو مجھے کچھ یاد نہیں آتا. علامہ مجلسی نے کہا بس میں سمجھ گئے. یہی ریزن ہے پریگنینسی کے درمیان ماں نے بغیر مالک کی اجازت کے یہ جو ایک ڈراپ ایک فروٹ کے جوس کا لیا, اس کا ریزلٹ یہ نکلا کہ جب بچہ پیدا ہوا یہ خرابی اس میں بڑی ہو گئی, اس نے ایک مومن کے مال کو نقصان پہنچا دیا. اتنی اتنی سی چیزیں افیکٹ کرتی ہیں. اب آپ سوچیے کہ اگر کوئی عورت شوہر سے جھگڑا ہو گئے, سیپریشن ہو گئے, ڈائیورس مل گئی, معلوم مکان شوہر کا بیوی لے گئے, گاڑی شوہر کی ایک بیوی لے گئے, بھائی آپ میں سے بہت سے لوگوں کی ٹریجڈی ہے. آج تو میں آپ کا ساتھ دے رہا ہوں نا, عورتیں ناراض ہو تو ناراض ہو, آپ کیوں اتنے زیادہ سوکھا منہ بنا کے بیٹھے ہوئے ہیں؟ ایسے پورے کے پورے اسے ملے, یادیں اسے ملے, اس کا اس میں کوئی رائٹ نہیں. ذرا سا ایک ڈراپ مالک کی اجازت کے بغیر یہ جوس کو استعمال کر لیا تو اولاد اسپائل ہو گئی. اور جس کے گھر میں اتنا حرام آ گیا, اور پرابلم یہاں پہ یہ کہ چونکہ آج کے دور کے سارے اینٹی اسلام اس عورت کی ہیلپ کر رہے ہیں, عورت کو مسگائڈ کر رہے ہیں. ہماری عورت جو اسلام کو بچانے والی ہے, خالی اپنا اسلام نہیں اپنے سارے گھر والوں کا, وہ اپنی ڈیوٹی بھول گئی. اور یہیں پر وہ جہاد اکبر والی روایت کو یاد رکھی, مسجد النبوی, پیغمبر اسلام جنت کے ٹکڑے میں بیٹھے ہوئے, کوئی ارجنٹ ٹائم نہیں ہے جیسے دو دن پہلے آیا, نارمل ٹائم ہے. لیکن ایک عورت مسجد کے اندر انٹر ہوئی, ان کا نام ہے جناب اسماء بنت خارجہ. اچھا جب عورتیں آتی تو عام طور پہ لوگ ان کو راستہ دے دیتے ہیں. وہ آگے آئیں پورے حجاب کے ساتھ رسول اللہ کے سامنے جا کے کھڑی ہو گئی اور کہا کہ یا رسول اللہ, ہم مدینے کی عورتیں ابھی بیٹھی تھی اور ہم نے ایک مسئلہ ڈسکس ہو رہا, ہر ایک کو اسلام کے بارے میں کنفیوژن ہے لیکن سب دے آر فیلنگ ایمبیرسمنٹ, آپ سے سوال کرتے ہوئے شرما رہی, لیکن میں نے کہا کہ حق کی بات ہے, پوچھنے میں کیا ہے, ہم کو اگینسٹ اسلام تو نہیں جا رہے ہیں, خالی ٹو انڈرسٹینڈ. جیسے آج میری مجلس کے بعد یہاں پہ انگلش کا ایک سیمینار, کل انشاءاللہ میری مجلس کے بعد اردو مجلس کے حوالے سے ایک سیمینار ہوگا. ٹو انڈرسٹینڈ اینی تھنگ اٹس ناٹ اے پرابلم. عورتیں کہنے لگی کہ نہیں اللہ کے رسول کہیں سین نہ کرے. میں نے کہا کہ حق کی بات پوچھنا ہے تو میں ساری عورتوں کی ریپرزینٹیٹو بن کے آ گئی, کیا مجھے پرمیشن ہے؟ پیغمبر مسکرائے, کہا پوچھو کیا پوچھنا ہے. کہا ایک بات بتائیے, اللہ مردوں کا بھی اور عورتوں کا بھی, آپ کی رسالت مردوں اور عورتوں دونوں کے لیے, اسلام فار بوتھ لیڈیز اینڈ جینٹس, اور عام عورت کے لیے بھی اور مرد کے لیے بھی, نماز روزہ حج زکات ہر چیز, مگر اس کا ریزن کیا ہے کہ جہاد جس کا اتنا ثواب ہے کہ شہید کے خون کا پہلا قطرہ زمین پہ گرتا تو اللہ اس کے سارے گناہ معاف کر دیتا, وہ خالی مردوں کے لیے اور عورتوں کے لیے جہاد نہیں. ایک آدھ مرتبہ کسی عورت نے جہاد میں جانا چاہا تو روک دیا گیا. ہم عورتیں یہ سوال کر رہی ہیں کہ بھائی اتنی ثواب والی عبادت, پیغمبر اسلام نے اس کی پوری گفتگو سنی. ایک مرتبہ مردوں کو دیکھا اور کہا بتاؤ, آج تک کسی مرد نے بھی کبھی اتنے لوجیکل وے میں اپنی بات مجھ تک پہنچائی ہے, کتنے اچھے انداز سے یہ بات کر رہی. پھر پیغمبر نے اسماء کو دیکھا اور کہا کہ اے اسماء, تم سے کس نے کہہ دیا کہ عورت کے لیے جہاد نہیں ہے؟ کہا یا رسول اللہ, آپ ہی نے تو کہا ہے کہ جب کھلا جنگ کے موقع پہ کچھ عورتیں نکلی آپ نے واپس کر دیا. پیغمبر نے کہا جہاد عورت کے لیے بھی ہے, جہاد مرد کے لیے بھی, لیکن دونوں کے جہاد کا اسٹائل الگ ہے, طریقہ الگ ہے. مرد کا جہاد وہ ہوگا جہاد المرأت حسن التباہل, عورت کا جہاد یہ ہے کہ وہ اپنے گھر کا نظام ٹھیک طریقے سے چڑھائے, شوہر کی خدمت کرے, اولاد کو صحیح اسلام کے مطابق تربیت دے اور اولاد کو پالے. یہ عورت کا جہاد ہے, جہاد المرأت حسن التباہل, اپنے گھر کو صحیح طریقے سے چلانا یہ عورت کا جہاد ہے. اب ایک جملہ دو دن تین دن پہلے میں نے کہا, اس کو ریپیٹ کرتا ہوں, لیکن اس دن تو خالی میں نے نماز کے اہمیت بتانے کے لیے کہا تھا, آج واقعاً ریئل سینس میں کہہ رہا ہوں. اس دن میں نے کہا تھا کہ حج میں آپ کو اللہ کے پاس جانا, نماز میں اللہ آپ کے پاس آتا. اس دن مقصد یہ نہیں تھا کہ حج کچھ نہیں, لیکن آج واقعاً میں یہی کہہ رہا ہوں کہ مرد کو جہاد کرنے کے لیے بدر جانا ہوتا ہے, اوہد جانا ہوتا ہے, خندق جانا ہوتا ہے, خیبر جانا ہوتا ہے, صفین جانا ہوتا ہے, حنین جانا ہوتا ہے, اور عورت کے لیے جہاد اس کے گھر میں آ گیا, بدر اس کے گھر میں آ گئی, اوہد اس کے گھر میں آ گیا, خندق اس کے گھر میں آ گیا, خیبر اس کے گھر میں آ گیا. سارے جہاد کا ثواب عورت کو اپنے گھر میں ملے گا, بشرط یہ کہ وہ صحیح جہاد کرے. اور صحیح جہاد کا مطلب کیا؟ مرد کے لیے جہاد کا ثواب لینا ہے تو تیر کھائے اور تلوار کھائے تو ثواب ملے گا. اور عورت کا جہاد کیا؟ کہ اگر اس کا شوہر برا بھی ہے, لیکن اگر شوہر اچھا ہے اور عورت اس کے ساتھ اچھے کے ساتھ اچھا سلوک کر رہی ہے تو یہ عورت کا کیا کمال ہوا؟ اس میں وہ اللہ سے کس بات کا ریوارڈ مانگتی ہے؟ یہ تو دنیا میں ہر جگہ ہوتا ہے کہ اگر کوئی آپ کے ساتھ اچھا بیہیو کرے تو آپ اچھا بیہیو کرتے ہیں. عبادت تو اس وقت ملے گی, اللہ سے ریوارڈ تو اس وقت ملے گا کہ شوہر برا ہو مگر عورت خالی اللہ کی خاطر ٹالرنس سے کام لے, گھر کے سسٹم کو خراب نہ ہونے دے اور اولاد کی صحیح تربیت کرے. بدر و احد میں تیر اور تلوار کھانا مردوں کا کام ہے, اور اپنے گھر کے اندر شوہر کیا, البتہ اگر ایک حد سے زیادہ شوہر کا ظلم ہو جائے تو پھر اسلام نے اس کے الگ طریقے بتائیں. لیکن جس طرح سے آج کل انگلینڈ میں بات بات کا ڈائیورس ہو رہی, وہ زمانہ بھی آپ نے دیکھا ہے نا, یہ مجمع جو میرے پاس ہے یوتھ نے تو نہیں دیکھا ہوگا, یہ پرابلم یوتھ کے ہیں بھی نہیں, پرابلم آپ کے ہیں. وہ زمانہ بھی آپ نے دیکھا ہوگا کہ شوہر اتنا فزیکل اور مینٹل ٹارچر کرتا تھا کہ واقعا عورت پاگل ہو جائے, اور اس سے کہا جاتا تھا, اسلام نے طلاق کا راستہ رکھا. وہ گھبرا کے کہتی تھی مر جاؤں گی مجھے طلاق نہیں چاہیے, اور آج ذرا ذرا سی بات پر دیکھیں, وہ ریئل ریزن ہو تو کرسچینٹی کے اندر کوئی راستہ نہیں ہے سیپریشن کا جب تک کہ موت نہ آ جائے. اسلام میں ہے طلاق کا راستہ, مگر یہ تو نہیں نا کہ طلاق بچیوں کا ایک کھیل بن جائے, ذرا سا بھی ٹالرنس نہ رہے. اور یہ آج ہمارے اور آپ کے بہت سارے پرابلم, اور اسلام کا سب سے بڑا پرابلم یہی ہے ہماری عورت, یعنی وہ اپنی ڈیوٹیز کو بھول گئی. قرآن کریم کی جس آیت کی آج میں نے تلاوت کی, ذرا ترجمہ سنی اور پھر دیکھیے کہ پرابلم کیا. آیت کا ترجمہ یہ کہ اللہ کی ایک سائن یہ ہے کہ اس نے تمہارے لیے بیوی بنائی ہے, ان خلق لکم من انفسکم ازواجا لتسکنوا الیہا, تاکہ تمہیں پیس آف مائنڈ ملے, تاکہ تمہیں سکون ملے. آج کی دنیا کا سب سے بڑا پرابلم ہے پیس آف مائنڈ. ایک ایک ملین کے مکان ہے, پیس آف مائنڈ نہیں. ایک ایک بلین کے بینک بیلنس کے ایسٹس ہے, پیس آف مائنڈ نہیں. افریقہ میں ایک کمرے میں دس آدمی رہتے تھے, پیس آف مائنڈ. آج دس کمرے کا ویلا ہے جس میں ایک کپل رہ رہا ہے لیکن پیس آف مائنڈ نہیں. کھانے کو روٹی نہیں تھی, سکون تھا. آج روزانہ دفتر خان میں جتنا کھاتے اس سے زیادہ ویسٹیج میں پھینکتے ہیں, سکون نہیں. ریزن کیا ہے؟ قرآن کہتا ہے کہ یہ دیکھو کہ پیس آف مائنڈ کہاں ملتا ہے. یہ تو وہی مثال ہے کہ ایک آدمی مثلاً رات کے 12 بجے سیکرٹری میں کھڑے ہو کے زمین پہ کچھ ڈھونڈ رہے ہیں. کسی نے پوچھا کیا ڈھونڈ رہے ہیں, کہا کہ میرا والیٹ گر گیا, پرس. 2 دن پہلے مکھی صاحب کے ہاتھ میں کوئی پرس تھا, وہ تو دوسروں کی ہیلپ کر رہے تھے, یہ اپنا پرس ڈھونڈ رہے ہیں والیٹ. کسی نے کہا اچھا آج کل تو سارے کار ساری آئیڈینٹیٹیز اس کے اندر ہوتی, میں بھی ہیلپ کروں گا. کہاں گرا؟ کہا گرا تو ہائیڈ پارک میں تھا. تو یہاں کیا ڈھونڈ رہا؟ کہا وہ اندھیرا بہت ہے, ڈارکنیس ہے یا روشنی ہے. تو میں نے سوچا کہ روشنی میں چیز کو ڈھونڈنے تو مل جائے گی. دیکھیں پرابلم جہاں ہے وہاں جا کے سولوشن لانا پڑتا. یہ نہیں ہے کہ جہاں پرس گرا ہے تو وہاں اندھیرا تھا تو آپ ڈھونڈے دوسری جگہ جا کر. آج پیس آف مائنڈ نہیں. دیکھیے آج کی دنیا کا سب سے بڑا پرابلم اس کو پیس آف مائنڈ چاہیے. لوگ ڈرگس میں کیوں جاتے ہیں؟ اسی لیے جاتے ہیں کہ پیس آف مائنڈ چاہیے. یہ ڈرگس سب سے زیادہ اسی لیے استعمال ہو رہی. یہ پاپ میوزک اور سنگنگ اور ڈانسنگ اور نائٹ کلب کیوں؟ پیس آف مائنڈ چاہیے. لیکن प्रॉब्लम यही है कि ये आदमी भूल गया कि प्रॉब्लम शुरू कहां से हुआ। ड्रग्स में नहीं मिलेगा पीस ऑफ माइंड, ये डांस करने से नहीं मिलेगा, नाइट क्लब में जाने से नहीं मिलेगा, ये गाने बजाने से नहीं मिलेगा। कुरान कहता है कि हमने पीस ऑफ माइंड के लिए औरत को बनाया है। अगर औरत सही हो जाए तो न किसी ड्रग की जरूरत है, न किसी गाने की जरूरत है, न किसी नाइट क्लब की जरूरत है। ऐसा पीस ऑफ माइंड आपके घर में आ जाएगा कि जैसा इमाम ने फरमाया सही मोमिना उसे कहते हैं कि आदमी जब घर के बाहर जाए वहां के सारे प्रॉब्लम जब घर में आए तो बीवी इस तरह से उसको सर्विस दे कि वो सारे अपने प्रॉब्लम भूल जाए, उसका घर उसके लिए जन्नत बन जाए। कुरान कहता है वमिन आयातिही अन खलक लकुम मिन अनफुसिकुम अज़वाजन लितस्कुनू इलैहा, औरत को इसलिए पैदा किया गया ताकि वो तुम्हें सुकून पहुंचाए। वह जाला बैनकुम मवद्दतन व रहमा, और औरत के दरमियान शोहर और बीवी के सही रिश्ते में अल्लाह ने रहमत रखी है। हमारा और आपका प्रॉब्लम यही है कि हम हर वो काम तो अपने घर में करते हैं जिससे रहमत चली जाती है। नमाज मगरिब आप एक दुआ मांगते हैं अल्लाहुम्मा इन्नी अस्अलुका मूजिबात रहमतिक, तर्जमा क्या आए अल्लाह मैं तुझसे आपके नहीं कह रहे रहमत मांग रहा हूं, मूजिबात रहमतिक, ये नहीं कहते अल्लाहुम्मा इन्नी अस्अलुका रहमतिक, मूजिबात रहमतिक। मूजिबात का मतलब क्या? वो चीज जो रहमत को लेके आती है। देखिए रहमत है हर वक्त आसमान, रहमत है हर वक्त इस दुनिया में, लेकिन आपके घर में रहमत को खींच के लाने वाली चीज होनी चाहिए। जैसे जितने चैनल हैं सबके प्रोग्राम हवा के अंदर हैं, आपके पास वो एंटीना वो डिकोडर वो होना चाहिए कि जो प्रोग्राम को खींच के आपके घर में लेकर आए। तो रहमत खुदा हर वक्त जमीन और आसमान के बीच में है, लेकिन वो चीज आपके घर में होना चाहिए जो रहमत को खींचने वाली है। यही आप दुआ मांगते हैं अल्लाहुम्मा इन्नी अस्अलुका मूजिबात रहमतिक, उसे मांगने की क्या जरूरत है? आपको वो एंटीना चाहिए, आपको वो डिकोडर चाहिए जो उस रहमत को खींच के आपके घर में लाए। अगर कि आज का टॉपिक नहीं, मगर एक बात कह दूं कि रहमत को घर में लाने वाली सबसे इम्पोर्टेंट चीज क्या है? पेरेंट्स है। हमें और आपको नहीं पता कि बाप और माँ अगर हमारे घर में है तो कितनी रहमत इसकी वजह से हमारे घर में आ रही है। ये रहमत को खींचने वाली चीज है, लेकिन आज का ये टॉपिक नहीं। हमने क्या किया कि ये कहा अरे खुदा रहमत वाली चीज हमारे घर में दे, दुआ तो ये मांगी, और घर में हर वो चीज रखी जो रहमत को भगा देने वाली है। कुछ चीजें ऐसी हैं जो रहमत को खींच के घर में उतारती हैं, कुछ चीजें ऐसी हैं जो रहमत को घर से निकाल देती हैं। वो रिवायतें आपने सुनी है ना, जिस घर में शराब हो वहां रहमत नहीं आती, जिस घर में कुत्ता हो वहां पर रहमत नहीं आती, जिस घर के अंदर म्यूजिकल इंस्ट्रूमेंट हो वहां पे रहमत नहीं आती, जिस घर में गैम्बलिंग से रिलेटेड कोई चीज हो चाहे वो चेस हो चाहे वो कार्ड हो वहां पे रहमत नहीं आती, और जिस घर में बेहिजाब औरत हो वहां पे रहमत नहीं आती है। अल्लाह कह रहा है कि हमने औरत को बनाया है सुकून के लिए, हमने औरत को बनाया है तुम्हारे घर में रहमत लाने के लिए, लेकिन आज की हमारी औरत अपनी ड्यूटीज भूल गई है। वो जनाबे हाजरा को भूल गई है जो शैतान को पहचान के संकर मारती है। वो ये समझ रही है कि अगर कोई आकर उससे कह रहा है कि इस्लाम ने तुम पे जुल्म किया, ये कादानी पक्की धो वाली मिसाल है, तो मान लेती है, बिलीव कर लेती है। आज हमारी कितनी बच्चियां ऐसी हैं जो इस्लाम से सेटिस्फाइड नहीं है। और बस एक बात याद रखिएगा, जब मैंने हिस्ट्री को पढ़ा, ये वाला जुमला कल जाके कंप्लीट होगा, जब मैंने हिस्ट्री को पढ़ा तो हमारे 99% मरा गए। उनसे एक सवाल किया जाता था कि आप हमारे और आपकी तरह एक आम से इंसान, हम मौला से नहीं पूछ सकते कि मौला आप इतने बड़े कैसे हुए, हम छठे इमाम से नहीं पूछ सकते कि आप इतने बड़े कैसे हुए, लेकिन हम आ गए सिस्तानी से, हम आ गए खुई से, हम इमाम खुमैनी से, हम आ गए मोहसिन हकीम से, हम अल्लामा मजलिसी से, हम शेख मुर्तजा अंसारी से पूछ सकते कि आप तो हमारी तरह से एक नॉर्मल घर में पैदा हुए, इतने बड़े स्टेटस पर के नायब इमाम बने आप कैसे पहुंचे। शायद आपको मेरी मजलिसों से आइडिया हो गया कि मेरा फेवरेट टॉपिक है उलमा के हालात। 99% उलमा ने उसके दो रीजन बताए, दो रीजन, और वही जहां से मेरी मजलिस शुरू हुई। کہا ایک تو زیارت عاشورا ہم ریگولر پڑھتے ہیں, بغیر دعا کے تو کوئی کام ہو ہی نہیں سکتا. 99% مراجع کہتے ہیں کہ اتنے بڑے اسٹیٹس پر اگر ہم آئے تو یہ ڈیلی ہم زیارت عاشورا پڑھتے ہیں. اور دوسرا یہ کہ یا ہماری ماں کا اس میں رول ہے یا ہماری بیوی کا اس میں رول ہے. ہماری ماں نے شیخ مرتضی انصاری جیسا عظیم مرجع, دیکھیے شیعہ تاریخ میں غیبت امام سے لے کر آج تک جو تقریباً 12 سینچریز ہے نا, اس 12 سینچریز کو 5 ڈفرنٹ پیریڈ میں ڈیوائڈ کیا گیا, اور آج کا ہمارا دور کہلاتا ہے شیخ مرتضی کا پیریڈ, ایرا آف شیخ مرتضی, شیخ مرتضی پیریڈ. وہ 2 سینچری پہلے گزرے, لیکن آج کوئی آدمی نہ مجتہد بن سکتا ہے نہ مرجع بن سکتا جب تک کہ شیخ مرتضی انصاری کی بک نہ پڑے, جو اجتہاد کے کورس کی آخری کتاب. اس کے بعد اجتہاد میں کوئی کتاب نہیں, خالی ریسرچ ورک. شیخ مرتضی اتنے عظیم مرجع کہ کہا جاتا ہے کہ پوری شیعہ تاریخ میں اگر آپ 5 بڑے بڑے علماء کے نام چوز کریں تو اس میں ایک نام شیخ مرتضی کا ہوگا. جس دن مولا کائنات نے ان کو گفٹ دیا اور زمانے کے امام نے آ کر ان کا ایگزام لے کر ان کو اشتہار کی سند دی, بڑے انٹرسٹنگ واقعات, ٹائم نہیں ہوتا. تو اب اس کے بعد ان کی مرجعیت میں کوئی ڈاؤٹ نہ رہا, مولا نے بلیسنگ دی ان کو, امام زمانہ نے ان کو سرٹیفکیٹ دیا اشتہار کا سب کے سامنے. اتنا عظیم مرجع جس دن ان کی ماں کا انتقال ہوا, سر سے امامہ اتار دیا, غریبان چاک کر لیا, آستینیں بلند, 70 کی ایج تھی, ایک بچے کی طرح رو رہے ہیں. ایک اسٹوڈنٹ قریب آیا, کہا کہ یا شیخ ایک تو آپ کی ایج اور پھر آپ کا اسٹیٹس, آج آپ پوری شیعہ دنیا کے ایبسولوٹ مرجع ہیں, کوئی اور ہے ہی نہیں آپ کے مقابلے, پوری دنیا آپ کو دیکھ رہے, آپ بچوں کی طرح رو رہے. شیخ نے کہا تو کیا ہوا, میری ماں مری. کہا لیکن آپ اتنے بڑے مرجع ہیں. شیخ نے کہا مگر اس مرجع کو مرجع بنایا کس نے, اگر میری ماں کا کنٹریبیوشن نہ ہوتا, اگر وہ شروع بچپنے سے ہی میری صحیح تربیت نہ کرتی تو کیا آج میں اس اسٹیٹس پہ آ سکتا ہوں, میں جو کچھ ہوں اس کی وجہ سے ہوں. اور پوری شیعہ تاریخ میں آپ کو جگہ جگہ یہ نظر آئے. جب تک ہماری عورت شیطان کی برین واش نہیں ہوئی, ہپناٹائز نہیں ہوئی, مسٹرائز نہیں ہوئی, وہی ہماری عورت کلینی اور توسی اور سید مرتضی اور علامہ ہلی اور علامہ مدرسی اور شیخ انصاری اور امام خمینی اور آغا سیستانی جیسے مرضی ہمارے سامنے آئے. اور جب جہاں ہماری عورت برین واش ہو گئی ویسٹ کے ہاتھ میں, وہاں مائیکل جکسن کو فالو کرنے والی نسل ہمارے سامنے آ رہی. مگر اور کسی موقع پہ ہم کو یہ لیسن یاد رہے کہ نہ یاد رہے, شہزادہ قاسم کی شہادت کے موقع پہ ہم اس کو کیسے بھول سکتے, کہ قاسم کا اتنا بڑا جہاد لیکن اس کے پیچھے جو ہمیں واقعان کو خوش نظر آتی ہے تو وہ ام فروا, کیونکہ میرا جملہ نہیں ہے, یہ شہزادہ قاسم کا جملہ, خود شہزادہ قاسم وہ بات کہہ رہے ہیں جو بعد میں شیخ مرتضی انصاری سے ہم نے سنی. 13 سال کی ایج ہے قاسم کی, اور شاید کوئی ماں اپنے بیٹے سے اتنی محبت نہ کرتی ہو جو محبت ام فروا اپنے قاسم سے کرتی ہے. بالکل ہیومن اور سائیکولوجیکل ریزن ہے. ایک عورت اگر جواری میں بیوہ ہو جائے اور شوہر کی یادگار فقط ایک چھوٹا سا بچہ اس کی گود میں, جو اس کی زندگی بیوہ ہونے کے بعد جتنے پرابلم جتنی تکلیف آئی, پر ایک ہی اس کے مغز میں خیال رہتا, میرا بیٹا جوان ہوگا اور میں اس کی شادی کروں گی اور اس کی اولاد کو دیکھوں گی اور اپنے سارے غم بھول جاؤں گی. ام فروا نو ڈاؤٹ, حسین بنی ہاشم کے سردار, پورے بنی ہاشم کا پورا خیال کرتے ہیں, لیکن عورت کے لیے جو اسٹیٹس اس کے شوہر کا, ام فروا نے حسن کے کلیجے کے ٹکڑے تو دیکھے تھے. اب اس کے بعد ام فروا کی ساری تمناؤں کا مرکز قاسم تھا. اور ایک ہی دعا تھی, میرا بیٹا قاسم جلدی سے جوان ہو اور میں اس کی شادی کروں. اور اس دوران کربلا کا واقعہ پیش آ گیا. البتہ ام فروا, اب یہاں دو روایتیں ہیں, ایک روایت پڑھ رہا ہوں. البتہ ام فروا جب کربلا بھی آئی تو امانت کو ساتھ میں لے کے آئی. امانت کیا تھی؟ سات سفر یا اٹھائیس سفر جو بھی حسن مصطفیٰ کی شہادت کی رات, جب حسن کے کلیجے کے ٹکڑے پشت میں گر رہے تھے نا, تو اس وقت ام فروا کو بلایا تھا اور ایک تعویذ ام فروا کو دیا تھا. کہا کہ یہ تعویذ میں اپنے قاسم کے لیے دیکھے جا رہا ہوں, اور ام فروا اس کی حفاظت کرنا جب میرا بیٹا زندگی کی سب سے بڑی مصیبت میں پھنسے تو یہ تعویذ کھول کے میری بل دیکھ لینا. ام فروا نے قاسم کی جتنی حفاظت کی, امانت کی بھی اتنی ہی حفاظت کی. کربلا میں آ گئے, قاسم بھی ساتھ میں ہے, حسن مصطفیٰ کی امانت بھی ساتھ میں. شب عاشور آ گئی. میرے آقا حسین نے شب عاشور پہلا کام تو یہ کیا کہ چراغ بجھا کے اپنے اصحاب کا امتحان لیا, اور پھر آدھی رات کے وقت سیدانیوں کے خیمے کا ایک سروے کیا جو ایک روایت میں کل پڑھ چکا ہوں. اور اس کے بعد اور آقا حسین مسلح بچھا کے بیٹھ گئے اور آقا کی عبادت شروع ہو گئی. جو نماز شب کا فضیلت والا وقت ہے, اس وقت میرا آقا فل کنسنٹریشن اللہ کی طرف, ایسا فیل ہوا جیسے کوئی میرے برابر میں آ کے بیٹھا. حسین نے آنکھیں کھولی تو کیا دیکھا, میرا 13 سال کا یتیم بھتیجا قاسم میرے برابر بیٹھا. ایک مرتبہ حسین نے کہا, بیٹا قاسم یہ وقت یہاں آنے کا تو نہیں ہے, یہاں کیسے آ گئے, جاؤ خیمے میں جاؤ ماں کے پاس. قاسم کہتے, اماں ہی نے مجھے بھجوایا ہے اور کہا ہے کہ آقا سے ایک سوال پوچھ کے آ جانا کہ کل کے شہیدوں میں میرا نام ہوگا کہ نہیں ہوگا. یہ قاسم نہیں کہہ رہے, ام فروا قاسم سے کہہ رہی ہیں, چچا سے پوچھ کے آ جاؤ کل تمہارا نام ہے شہیدوں میں کہ نہیں ہے. چچا ذرا بتائیے میں ماں کو کیا جواب دوں. حسین نے کہا کہ یا بنیا کیفا عندک الموت, تو نے شہیدوں کے بارے میں پوچھا, پتا بھی ہے موت کسے کہتے؟ کہا چچا, اہلا من الاصل, شہد سے زیادہ میٹھی اور خوشگوار چیز ہوتی ہے موت, لیکن یہ بتائیے میرا نام ہے کہ نہیں ہے. حسین نے قاسم کو گلے سے لگایا, قاسم کا جسم سونگنے لگے. قاسم بیٹا, تجھ میں سے مجھے اپنے بھائی حسن مصطفیٰ کی خوشبو آ رہی ہے. ارے کاش آج میرا بھائی حسن کربلا میں ہوتا تو وہ یہ دیکھتا کہ حسین کتنا بڑا امتحان دے رہا. حسین تو حسن کو یاد کر رہے ہیں. قاسم نے تیسری مرتبہ اپنا سوال ریپیٹ کیا اور جب حسین نے جواب نہ دیا, ایک بار قاسم کی آنکھوں میں آنسو آ گئے. کہا چچا میں سمجھ گیا, آپ جواب نہیں دے رہے, میں سمجھ گیا, اس کا مطلب یہ ہے کہ کل کے شہیدوں میں میرا نام نہیں ہے. ارے میں کتنا بدقسمت ہوں. وہ اتنا کہا, حسین نے کہا, بیٹا تو اپنے بارے میں پوچھ رہا ہے؟ ارے کل کے شہیدوں میں تو تیرے چھوٹے بھائی علی اصغر کا نام بھی شامل ہے. وہ اصغر کا نام سننا ہے. ایک بار قاسم کو جوش آیا, انگڑائی لی, چچا کیا یہ بے حیا فوج ہمارے خیموں میں داخل ہو کر اصغر کو شہید کرے گی؟ ارے قاسم کو کون بتائے, قاسم اصغر تو تیرے چچا کے ہاتھوں میں ہوگا, حسین خود اصغر کو لے کے جائیں گے اور وہ تین بھال کا تیر کھائے گا. وہ حسین نے جب یہ کہا کہ اصغر کا نام بھی شہیدوں میں ہے تو قاسم گئے. مگر عجیب بات ہوئی, صبح سے لے کے دوپہر ہو گئی, شہیدوں کے لاشوں میں لاشیں آ رہے ہیں اور ان میں فروا ہر بار کہتی ہے, قاسم اب تک زندہ ہے, قاسم تو اب تک سلامت ہے. مگر جب آن و محمد کے لاشیں آئے, اب جو قاسم خیمے میں آئے, ماں نے قاسم کو دیکھ کے ناراضگی سے منہ پھیر لیا. قاسم گھبرا گئے, اما تو مجھ سے ناراض کیوں ہے؟ کہا, میری شہزادی کے لال مارے گئے, آن و محمد کا لاشا آ گیا, میرا قاسم اب تک زندہ کیسے ہے؟ قاسم تو نے مجھے سب کے سامنے شرمندہ کر دیا. شاہ قاسم ہاتھ جوڑ کر, کہتا ہے اماں کسی سے پوچھ لو, بار بار چچا کے پاس جاتا ہوں مگر چچا منع کر دیتا ہے, تو میرے حسن کی نشانی ہے, میں تمہیں مقبر میں نہ جانے دوں گا. کوئی ایسی ماں دیکھی آپ نے؟ تو یہ جو سنا میرا قاسم مرنے نہیں جا رہا, ام فرما کو یاد آ گیا یہ تعویذ کھولنے کا وقت ہے. حسن نے کیا کہا تھا, جب میرے قاسم پر بڑی مصیبت آئے تو تعویذ کھولنا. اللہ اللہ, ایسی ماں بھی گزری ہے, بیٹے کی زندگی بچ رہی ہے اور وہ کہہ رہی ہے یہ تو سب سے بڑی مصیبت ہے میرے لال کے لیے, آ قاسم ہم لوگ تعویذ کھولتے ہیں. تعویذ کھولا, لکھا تھا قاسم بیٹا کربلا میں میرا حسین بڑی مصیبت میں پھنس جائے گا, جانا اور اپنے چچا پہ اپنی جان قربان کر دینا. ام فروا نے کہا قاسم بیٹا اب یہ تعویذ لے کے آقا کے پاس جاؤ. قاسم آئے, چچا اب میں خود نہیں آیا ہوں, مجھے میرے بابا نے بھجوایا ہے, میں حسن مصطفیٰ کا نائب بن کے آیا ہوں. چچا ذرا میرے بابا کی تحریر تو پڑھیے. حسین نے تعویذ دیکھا, آنکھوں میں آنسو ہے, آنکھوں سے تعویذ تو لگایا. قاسم اب میں تجھے روکتا نہیں ہوں, قاسم اب میں تجھے منع نہیں کرتا ہوں, جا مقتل کی جانب. عزادارو, اتنا چھوٹا مجاہد تھا کہ گھوڑے پہ سوار نہ ہو سکا, اب باس نے گود میں لے کے قاسم کو گھوڑے پہ سوار کرایا. لیکن اللہ رے اللہ رے, حیدر کرار کے پوتے کا جہاد, خود سے گھوڑے پہ بیٹھ نہ سکا لیکن ایسا جہاد کیا, خاص طور پر ایک شامی پہلوان اس کے ساتھ بیٹھے, ایک ایک کر کے قاسم نے جہنم واصل کیے. آخر میں وہ شامی خود قاسم پہ حملہ کرتا ہے, ایک بار قاسم نے جواب دیا, اس نے پکار کے کہا اے عمر صاحب میری مدد کرو, ساری فوجیں دوڑی, ساری فوجیں بھاگی, ایک بار قاسم گر گیا اور گھوڑے سے زمین پہ گرا, آواز دی چچا میری مدد کو آئیے. عزادارو, دو جملے خاص قاسم کے لیے سنو, چچا میری مدد کو آؤ. کسی بھی شہید کی آواز سن کر اتنی تیزی سے حسین دوڑ کے نہیں چلے جتنا قاسم کی آواز سن کے چلے, اتنی جلدی آئے کہ لشکر یزید بھی گھبرا گیا, ادھر کے گھوڑے ادھر دوڑے, ادھر کے گھوڑے ادھر دوڑے. لیکن جب یہ گھوڑے ادھر سے ادھر اور ادھر سے ادھر جا رہے تھے تو شہزادہ قاسم 13 برس کا ذوالبدن زمین کربلا پہ تھا, ایک طرف کے گھوڑے دوسری طرف گئے. میرے استاد ایک روایت پڑھا کرتے تھے کہ کربلا کے شہیدوں کو جب امام زمانہ نے سلام کیا تو ایک بار کہا میرا سلام اس شہید پر جس کی دائیں پسلیاں ٹوٹ کے بائیں طرف آ گئی اور بائیں پسلیاں ٹوٹ کے دائیں طرف آ گئی. میرے مرحوم استاد مولانا جوہر صاحب قبلہ کہتے تھے کربلا کی ہر مصیبت میں سب نے حسین کا ساتھ دیا, مگر ایک مصیبت ایسی ہے جس میں سوائے قاسم کے چچا کا ساتھ کسی نے نہ دیا, اور وہ ہے بدن پامال ہونا. یا قاسم کا بدن پامال ہوا ہے یا حسین کا نشا پامال ہوا ہے, مگر وہاں بھی ایک فرق ہے, حسین کا نشا شہادت کے بعد پامال ہوا مگر قاسم زندہ تھا, قاسم زندہ تھا جب ادھر کے گھوڑے ادھر اور ادھر کے گھوڑے ادھر دوڑے. حسین قاسم کے سرحانے پہنچے, کہا قاسم بیٹا تیرے چچا کے لیے کتنا بڑا امتحان ہے, تو نے مدد کے لیے پکارا اور میں وقت پہ نہ آ سکا. قاسم نے آنکھیں کھولی, قاسم نے آنکھیں کھولی, ایک بار چچا کو دیکھا, کہا بابا میرا سلام لینا, بابا میرا سلام لینا, بابا میرا سلام. ارے قاسم کا پہچان نہیں رہے, یہ چچا ہے بابا نہیں ہے, پھر یہ سلام کیوں کیا؟ سنو عزادارو, ادھر قاسم گھوڑے سے گرے, ادھر روضہ رسول سے رسول اللہ چلے, قبر سیدہ سے زہرا آئی, جنت البقیع سے حسن مصطفیٰ آئے. قاسم گھبرانا نہیں, تیرا باپ تجھے لینے آ رہا ہے, قاسم تیرا باپ تیری مدد کو آ رہا ہے. بات بہت مختصر کرتا ہوں, بہت مختصر کرتا ہوں. حسین نے قاسم کا نشا دیکھا, اٹھایا نہیں جا سکتا تھا, ایک بار آدھا کو زمین کربلا پہ بچھایا, قاسم کے بدن کو آبا نے جمع کیا, آبا کی گٹھڑی بنا کے چلے, خیموں کے قریب پہنچے. ہوتا یہ ہے کہ حسین خیمے کے قریب آتے, لاشا زینب کو دیتے ہیں, لیکن آج بہت دیر گزر گئی, حسین خیمے میں آئے ہی نہیں. زینب گھبرا کے باہر آئے, بھیا کیا بات ہے, قاسم کا لاشا نظر نہیں آ رہا. حسین نے گٹھڑی کی جانب اشارہ کیا, زینب میرے قاسم کا بدن اس میں ہے. زینب نے بے اختیار فریاد کرنا چاہیے, ہائے میرا قاسم. حسین نے کہا خاموش ہو جاؤ. ارے کہیں ام فروہ نہ سن لے. تو یہ جملہ حسین نے کہا, پردہ ہٹا کے ام فروہ باہر آئی, کہا کہا ذرا مجھے تو بتائیے میرا لال کس حالت میں ہے. اب حسین نے گٹھڑی کھولی, ماں کی آنکھوں کے سامنے 13 برس کے گلبدن کے ٹکڑے. اللہ اللہ, وہ ام فروہ ایک بار کہتی ہے, اے زینب, اے کلثوم, اے رقیہ, ارے مجھے مبارکباد دو, اللہ نے میری قربانی سب سے زیادہ قبول کر لی. ہائے میرا لال, ہائے قاسم, ہائے قاسم.